من المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. پہلے جو دن ہم نے ماہ رمضان کا استقبال کیا اور انشاءاللہ امید ہے کہ اسی استقبال کی فیلنگ کے ساتھ آگے بڑھیں گے کہ ہم اللہ تعالیٰ کے مہمان ہیں اور اللہ سبحانہ تعالیٰ کی ذات ہے جس نے ہمیں اپنی مہمانی میں دعوت میں بلایا ہے. اور اس دعوت کی اہمیت اتنی زیادہ ہے کہ اب اس دعوت میں جب ہم سانس لیتے ہیں تو ہمارا سانس لینا عبادت, جب ہم سوتے ہیں تو ہمارا سونا عبادت, اور ہماری ہر چھوٹی سی اچھائی اور نیکی بہت بڑی ہو جاتی ہے جس کی وجہ سے ہمارے نام اعمال میں بہت وسعت پیدا ہو جاتی ہے, اچھے اعمال بڑھ جاتے ہیں. برکتوں کا مہینہ ہے وہی 24 گھنٹے, پہلے جب انجام دیتے تھے تب اتنا اس کا اثر نہیں ہوتا تھا, آج ہم 24 گھنٹوں میں کتنے نیک عمل انجام دے دیتے ہیں. شکر اللہ کا, تکبر کا شکار ہونے کی ضرورت نہیں لیکن شکر کا موقع ہے. اور مومن کی خوشی یہ کہ جب وہ اچھا کام کرتا ہے اللہ تعالیٰ کو خوش کرتا ہے تو اس کے دل میں خوشی کا احساس ڈیولپ ہوتا ہے, لیکن یہ خوشی کا احساس اسے تکبر کی طرف نہیں لے جاتا کہ میں نے یہ کیا, اور عاجزی کی طرف جاتا ہے کہ اللہ تیرا شکر ہے. بالکل اسی طرح سے جس طرح سے درخت پہ فروٹ لگتے ہیں تو فروٹ جو ہے وہ درخت کو آہستہ آہستہ جھکانا شروع کرتے ہیں, اور جب فروٹ نکال لیے جاتے تو پھر درخت اپنی اوریجنل کنڈیشن میں واپس آ جاتا ہے. پھر دو دن ہم نے کوشش کی جانے کے ایگزسٹنس آف اللہ سبحانہ تعالیٰ, اور مختصراً ونس توحید یا احدیت آف اللہ سبحانہ تعالیٰ اس میں ہم نے گفتگو کی, اور امید ہے ان شاء اللہ یہ تھوڑا بہت کچھ نہ کچھ کانسیپٹ کلیئر ہوا ہوگا. آف کورس دو لیکچرز میں اتنے بڑے بڑے ٹاپکس کو کور کرنا آسان نہیں, لیکن کوشش میری یہ تھی کہ جتنا ہو سکے مختصر میں اس کو میں کور کر سکوں. اور فائنل اس رزلٹ پہ پہنچے کہ اس کائنات میں دو رب ہو ہی نہیں سکتے ہیں, اس کائنات میں اگر ہے تو ایک ہی ہے, اور وہی ہے جس نے چیلنج کیا ہے اور جس نے کہا کہ میں تمہارا رب ہوں, اگر میرے علاوہ کوئی اللہ ہے تو کوئی دلیل لائے, اگر کوئی دلیل نہیں لاتا تو ہم پھر مجبور ہیں کہ اسی ایک کی حقانیت کو قبول کریں. توحید کے فوراً بعد میں نے ٹاپک رحمان الرحیم کا رکھا ہے. ویسے تو رحمان الرحیم کا جو استعمال کرتے ہیں تو ایسی چیز ہے جو ہر وقت ہمارے لائف میں ہر جگہ ایک بہت ہی کامن ورڈ ہے, اور سب سے زیادہ کامن ہے اس لیے کہ حکم آیا جب بھی کوئی کام کرو تو اس سے پہلے تم بسم اللہ الرحمن الرحیم کرو, اور جب بسم اللہ الرحمن الرحیم کہتے ہیں تو تین چیزیں اس میں آتی ہیں, اللہ, اس کی ذات کے بارے میں ہم نے گفتگو مختصر تھی لیکن کر لی, اب آتا ہے رحمان اور رحیم. یہ رحمان اور رحیم کا کانسیپٹ ہماری لائف میں بہت زیادہ امپورٹنس رہا ہے. اس رحمان اور رحیم کے کانسیپٹ کو عقل سے سمجھنے کے بجائے دل سے سمجھنے کی کوشش کی ہے. اب یہ بھی آپ کہیں گے کہ یہ کیسے ہوتا ہے, عقل سے نہیں سمجھا جاتا ہے, دل سے سمجھا جاتا ہے. یہاں پر ہمارے پاس ریزننگ کی ضرورت نہیں, جب ہم نے مان لیا کہ ہمارا ایک اللہ ہے, ہمارا ایک رب ہے, ہمارا ایک خالق ہے, تو اب ٹو سائڈڈ ریلیشن قائم ہو گئے. استاد و شاگرد ہوتا ہے, ٹو سائڈڈ ریلیشن قائم ہو جاتے ہیں, باپ بیٹا ہوتا ہے, ٹو سائڈڈ ریلیشن قائم ہو جاتے ہیں, میاں بیوی ہوتے ہیں, ٹو سائڈڈ ریلیشن قائم ہو جاتے ہیں. اسی طرح سے جب ہم نے مان لیا کہ ایک ہمارا خالق ہے اور ہم اس کی مخلوق ہیں تو اب ٹو سائڈڈ ریلیشن قائم ہو گئے, اور جب ٹو سائڈڈ ریلیشن ہیں تو ضرور دونوں طرف کی ذمہ داریاں کچھ نہ کچھ بنتی ہیں. ہم نے ابھی تک یہ تو سنا ہے کہ ہماری ذمہ داری کیا ہے, اللہ نے ہم پہ کیا واجب کیا, کیا واجب کیا, کیا واجب کیا. ابھی یہ دیکھیں اللہ کی ذمہ داری کیا بنتی ہے, جسارت نہ ہو اللہ تعالیٰ کی بارگاہ میں, لیکن وہ اتنا بڑے دل والا ہے کہ ہماری باتوں کو جسارت نہیں سمجھے گا, بلکہ بات کو سمجھنے کے لیے جو عرض کر رہا ہوں اس سے آسانی ہوگی. یہ ٹو سائڈڈ ریلیشن جو ہے اس بات کا تقاضا کرتا ہے کہ ہم سوچیں کہ واٹ وی ہیو ٹو ڈو, واٹ ہی ایکسپیکٹس فرام اس, اور دوسری طرف سے واٹ شوڈ وی ایکسپیکٹ فرام ہم. آج ہماری گفتگو واٹ شوڈ وی ایکسپیکٹ فرام ہم, ہمارا رب ہے نا, جیسے بیٹا ہے باپ سے ایکسپیکٹ کرتا ہے, یہ بھی تو وہ بھی تو زیادہ نہیں بولتا میرا بیٹا بھی ایسے ہوئے گا, سب چیزیں دینا شروع کر مشکل ہو جائے گی, لیکن بیٹا ہے تو باپ سے توقع کرے گا, تقاضا کرے گا, اور نیچرل एक्सपेक्ट है, बेटी है तो माँ से आपसे तवक्कुल करेगी, वी नीड दिस, ये होना ही चाहिए, ठीक है। इसी तरह से व्हेन वी हैव बीन क्रिएटेड एंड वी आर एग्जिस्टिंग, देन लाजिमा ये है कि जो क्रिएटर है उसने हमसे कुछ चाहा है, वो हम बाद में बात करते रहेंगे इंशाल्लाह, कल जो टॉपिक है उसके मुताबिक गुफ्तगू हो जाएगी। आज हम ये देखते हैं कि हम उससे क्या एक्सपेक्ट, अजीब सी है कि हम उससे क्या एक्सपेक्ट करें। अब कहेंगे इतना तो उसने दे दिया, अब क्या, नहीं, क्यों, जब बड़ा देने वाला हो तो उससे बड़ा चेक एक्सपेक्ट किया जाता है, छोटे देने वाले से छोटा चेक एक्सपेक्ट किया जाता है। तो रब ताला जो अल्लाह है और जिसने इस बात को बार बार बयान किया है, अगर आप कुरान मजीद में देखें तो 114 मरतबा तो सिर्फ बिस्मिल्लाह रहमान रहीम ही है, 114 टाइम्स तो बिस्मिल्लाह रहमान रहीम है। अब ये ना कहें कि मौलाना एक सूरह में बिस्मिल्लाह नहीं है, आप गलती से बोल के नहीं, वो सूरह जहाँ पर हजरत सुलेमान का वाक़या था सूरह नमल में, वहां पर आ जाता है मैनू मिन सुलेमान मैनू बिस्मिल्लाह रहमान रहीम। और कम से कम मोर देन 300 जगहों पर रहमान के वर्ड को अल्लाह सुभान व तआला ने अलग अलग तरीके से इस्तेमाल किया है। रे हे मी, रहमान और रहीम की जो बेस है वो रहीमा है, रे हे मी। एक तरफ से हम रहम भी कहते हैं, वो हमारे टॉपिक से अलग है कि जहां पर बच्चा माँ के उसमें परवरिश पाता है, लेकिन एक तरफ रहमा, रहमा से क्या मरा, रहमान रिजवान की कुर्सी आगे ले लो, एक जरूर पढ़ते मोहम्मद वाली। रहमा एक हालत है, लेकिन बाज वर्ड्स है जिनको डायरेक्ट अल्फाज के जरिए लैंग्वेज में नहीं समझाया जा सकता। अगर मैं आपसे पूछूं भूख लगी है यहाँ, क्या होता है भूख लगना, आप कहेंगे मौलाना एक फीलिंग है, हम आपको एक्सप्रेस कर सकते हैं, इससे दिल जाता है खाना खाने, लेकिन आप वर्ड इक्विवेलेंट नहीं ला सकते। अरबी में बहुत से वर्ड ऐसे हैं जिसके इक्विवेलेंट इंग्लिश उर्दू फारसी में नहीं मिलते हैं, जैसे रूह, रे वाव हे रूह, क्या मतलब है, वे सैलून का रूह और ले रूह में नाम ले रबी, रसूल जिससे सवाल करते हैं कि रूह क्या है, रूह जो है मेरे रब का अम्र है, तुम होती तो मैंने रेल में ला लीला, तुम्हें रेल बहुत कम दिया गया है, लेकिन अभी तुम्हारा माइंड इतना खुला नहीं है, तुम्हारी अक्ल इतनी वसी नहीं है। इसी तरह से अखलाक, आप एटिकेट्स कैरेक्टर बहुत से लफ्ज इस्तेमाल कर दीजिए, लेकिन अखलाक या खुल्क का इक्विवेलेंट हमें अरबी में, अरबी का इंग्लिश में नहीं मिलता। इसी तरह से रहमा का एग्जैक्ट इक्विवेलेंट रहम उर्दू में जैसे हम कहते हैं, बहुत नजदीक है लेकिन फिर भी एग्जैक्ट नहीं। रहम एक हालत है, एक कंडीशन है, इस कंडीशन के दो साइड्स हैं। एक साइड उस फर्द की है कि जो एक ऐसी हालत में है कि जिस हालत की वजह से सामने वाला एक हालत में चेंज लाता है या अपनी हालत में चेंज लाता है। थोड़ा सा फिर से एक्सप्लेन करता हूँ, मुझे मालूम है भी लेकिन अल्लाह ताला मदद करेगा, उसी के नामों को बयान कर रहा हूँ इंशाल्लाह। एक दुरूद पढ़ते हैं मोहम्मद वाले। एक आदमी पड़ा है, तड़प रहा है, एक हालत हो गई, इस तड़पने की हालत से आपके या मेरे अंदर एक हालत पैदा हो जाएगी। ये हालत इंसान अगर हम हैं तो ये हालत इस बात का तकाजा करेगी कि मैं इसके साथ कुछ ऐसा बर्ताव करूं कि ये इस कंडीशन से बाहर आ जाए, ये इस कंडीशन से बाहर आ जाए। ये जो सामने वाले उस वाले में नहीं, जो पड़ा हुआ है तड़प रहा है उसमें नहीं, जो सामने शख्स है जिसके अंदर ये फीलिंग डेवलप हुई है, इसके अंदर जब एक ऐसी हालत डेवलप हो कि मैं इसको इस कंडीशन से निकाल लूं, तो इसे कहते हैं रहमा, रहमत, रहमा, रहीम, रहमान, अरहमुर रहीमीन, ये सब फिर उसी के अलग अलग कंडीशन है। तो जब इंसान इस दुनिया में भेजा गया, उससे पहले बहुत सी मखलूकात थी, वो मखलूकात जब इस दुनिया में भेजी गई और ये पूरा निजाम एग्जिस्टिंग हुआ, ये निजाम अपने रब से तकाजा करता है कि ए रब हमारी हालत को देखकर हम पर क्या कर, क्या कर रहे हैं। हमारा एग्जिस्टेंस जो है वो खुद अल्लाह ताला के बारगाह में पुकार रहा है, इस यूनिवर्स का एग्जिस्टेंस अल्लाह सुभान व तआला की बारगाह में पुकार रहा है कि ऐ रब हमारी हालत ऐसी है कि अगर तू एक लम्हे के लिए भी अपनी नजर, जो मरीज तड़प रहा था और आप चाह रहे थे कि कुछ कर लें, उसी कंडीशन को अपने नजर में रखें कि एक लम्हे के लिए भी अगर तू हम अपनी नजर को हमसे दूर कर लेगा तो हम इस कायनात में तबाह हो जाएंगे, रह नहीं सकते। और इस नजर को रहम कहा गया है और इसी रहम की हालत की वजह से आज हम जिंदा हैं, हमें अपनी जरूरियात मयसर हो रही हैं, प्रोवाइड की जा रही हैं और हम जिंदगी आगे बढ़ा रहे हैं। जैसे मैंने कल अर्ज किया था कि कुछ बेसिक नेसेसिटीज हैं जिसको अल्लाह सुभान व तआला ने बिल्कुल फ्री में दे दी, ये रहमत की हालतों में से एक हालत है कि अल्लाह सुभान व तआला जानता है कि मेरी ये मखलूक इतनी बेचारी है, इतनी नाजुक है कि अगर उस पर रहम न करूं तो वो इस कायनात में तबाह हो जाएंगे, वो इस कायनात में बर्बाद हो जाएंगे और जो हदफ है, जो मकसद है इस कायनात में भेजे जाने का, वो मकसद जाया हो जाएगा। अब इस हालत को ذہن میں رکھیے، چند آیتیں آپ کے سامنے پڑھتا ہوں اور اس کے بعد پھر فردر ایکسپلینیشن دوں گا۔ بسم اللہ الرحمن الرحیم، الذین یحملون العرش ومن حوله یسبحون بحمد ربهم ویؤمنون به ویستغفرون للذین آمنوا ربنا وسعت کل شیء رحمۃ وعلما فاغفر للذین تابوا واتبعوا سبیلک وقهم عذاب الجحیم۔ اللہ تعالیٰ فرماتا ہے قرآن مجید میں، الذين يحملون العرش، وہ لوگ کہ جنہوں نے عرش کو حمل کیا ہے، اس سسٹم میں کائنات اللہ سبحانہ وتعالی نے وحی کے لیے کچھ فرشتے رکھے، اللہ تعالی نے روح قبض کرنے کے لیے کسی اور کو رکھا ہوگا، اللہ سبحانہ وتعالی نے بارش کے لیے اور فرشتے رکھے ہوئے۔ اب کائنات میں عرش الہی کیا اس کی ڈیفینیشن ہے جو علماء نے بیان کی ہے؟ دیکھیے، ایک پرابلم قرآن مجید کے الفاظ کا یہ بھی ہے، نعوذ باللہ، قرآن مجید کے الفاظ کا نہیں، یعنی ہمارے سمجھنے کے، کہ جو الفاظ اللہ سبحانہ و تعالیٰ استعمال فرما رہا ہے نان مٹیریل تھنگس کے لیے، ان کے لیے ایسے ورڈز یوز کرنے پڑ رہے ہیں جو مٹیریل ہیں۔ تھوڑا سا ٹرانسلیشن کا پرابلم سمجھنے کی کوشش کی کہ وہ چیزیں، جیسے میں نے آپ سے کہا کہ عربک کے ورڈز ہیں جس کے اردو میں ایکویلنٹ نہیں ہے، فارسی میں نہیں ہے، انگلش میں نہیں ہے، اسی طرح سے ایسے اسپرچل میننگز ہیں، ایسے اسپرچل کنڈیشنز ہیں کہ جس کو الفاظ میں بیان کریں گے تو وہ الفاظ ایسے بتائیں گے جیسے مٹیریل چیزیں، جنات تجری میں تحت الانہار، قرآن مجید میں بار بار پڑھتے ہیں، جنات تجری میں تحت الانہار، ہم کیا لے لیں گے؟ جنات یعنی باغ، تجری جاری ہیں، من تحت الانہار ان کے نیچے سے نہریں جاری ہیں۔ کیا کانسیپٹ؟ سوئٹزرلینڈ میں بیٹھے ہوئے فائیو سٹار ہوٹل میں، نیچے سے ریور گزر رہا ہے، جیسے سنگاپور میں وہ ریور کے پاس بیٹھے ہیں، وہاں پر پانی گزر، یہ ہے نا ایکچوئل کانسیپٹ، کیا جنت کا وہ ہے یا نہیں؟ جنت کا کانسیپٹ بالکل کچھ اور ہے، کیونکہ الفاظ، ورڈ، الف سے لے کے یا تک محدود ہیں اور انسانی عقل ان ورڈز کو ہی ایبزارب کر سکتی، اس کے علاوہ ایبزارب نہیں کر سکتی جب بیسک لیول پہ ہوتی ہے۔ جب اونچے لیول پہ ہوتی ہے تو پھر خود ایک رسول اکرم محمد مصطفیٰ صلی اللہ علیہ وسلم ایک دن نماز پڑھ کے اصحاب صفا کی طرف تشریف لے گئے، ایک نوجوان کو دیکھا، عجیب حالت ہے، اس کو پوچھا گیا کہ خیریت ہے تمہاری؟ ڈفرینٹ کنڈیشن ہے رسول اللہ، آج ایک ایسی حالت ہے کہ جس کے ذریعے میں آپ کو بتا سکتا ہوں کہ جنت میں کون ہے اور کیا کر رہے ہیں اور جہنم میں کون ہے اور کیا ہو رہا ہے۔ دیکھیں، اب ورڈ نہیں ہیں، یہاں کیا ہے؟ ایک کنڈیشن ڈیولپ ہو گئی۔ اب پھر کہا کہ رسول اللہ، اب میں تمہیں بتا دوں کون جنتی یہاں پر ہے اور کون جہنم ہی ہے۔ رسول اکرم نے روک، واقعہ بہت تفصیل ہے، رسول اکرم نے روک دیا۔ اب یہ وہ شخص ہے کہ جس نے تعلیم حاصل شاید نہ کی والے پہ اس کو نہ، لیکن اب روحانی حالت سے وہ جنت کو بھی درک کر رہا ہے اور جہنم کو بھی درک کر رہا ہے۔ یا جیسے خطبہ حمام میں امیر المومن علی بن ابی طالب علیہ السلام فرماتے ہیں कि मोमिनीन की दुनिया में हालत ये कि वो जन्नत को देख रहे हैं और ऐसे देख रहे होते जैसे उसमें बैठे हुए हैं, इन द फीलिंग, और जहन्नम को देख रहे होते हैं और ऐसे फील कर रहे होते जैसे अभी उसमें दाखिल होने वाले हैं। यानी इस फीलिंग्स के जरिए समझा जा सकता है, अल्फाज के जरिए समझा नहीं जा सकता। तो यहाँ पर भी अल्लदीना यहमिलूना अर्शा, वो लोग के जिन्होंने अर्श को हामिल किया है, वमन हौलहू, और जो अर्श के इर्द गिर्द हैं, हमें नजर में क्या आएगा, बहुत बड़ा कोई तख्त बना हुआ है, उसको कुछ फरिश्ते उठाए हुए हैं और उस पर नऊज़ु बिल्लाह मिन ज़ालिक हमारा खालिक बैठा हुआ है। अल्फाज माना को उस तरह से नहीं पहुंचा सक रहे, इसीलिए फिर मासूमीन अलैहिस सलाम से हेल्प लेते हैं कि ये अर्श मुराद क्या है। अर्श मुराद अल्लाह सुब्हानहू व तआला की मुतलक कुदरत है जो पूरी कायनात पे मुसल्लत है और उसकी कुदरत से कोई चीज खाली नहीं है। युसब्बिहूना, ये फरिश्ते क्या करते हैं, अल्लज़ीना यहमिलूना अल-अर्श, वो जो अर्श को हामिल किए हुए हैं और जो उनके अतराफ में, युसब्बिहूना बिहम्द रब्बिहिम, ये अल्लाह तआला की हम्द कर रहे हैं। फरिश्तों के बारे में जब डिस्कशन हो तो पता चलेगा कि कुछ फरिश्ते ऐसे कि जब से कायनात खल्क हुई तब से वो कायम के हालत में और अल्लाह ताला का जिक्र बयान करते हैं, कुछ ऐसे जो रुकू की हालत में और हमेशा के लिए अल्लाह ताला का जिक्र बयान करते रहेंगे, तो उन्हें ये मालूम ही नहीं कि कायनात नाम की कोई चीज, जमीन नाम की कोई चीज है, और कुछ है जो अल्लाह के सजदे में लगे हुए और सजदे से कभी सर उठाए नहीं। अब ये वो चीजें जिसको हम उस लेवल पे नहीं है, हमारा मटीरियल अटैचमेंट इस जमीन से ज्यादा है और स्पिरिचुअल अटैचमेंट उस कायनात से कम है। इस वजह से ये बातें जब हम सुनते भी हैं तो क्या मतलब है, ये फरिश्ते तो सिजदे ही करते रहते तो क्या हो, वो रुकू में पड़े रहते, हमें भी एक फीलिंग आती है, हमारे भी ख्याल, इसलिए इन बातों को हम ज्यादा अभी नहीं करते, वो बातें करते हैं जो हमारी लाइफ से डायरेक्ट अटैच्ड है और हमारी लाइफ पे इफेक्ट। क्या करते हैं ये लोग, ये सब क्या होना भी हम दे रहे, अल्लाह तला की हम बयान करते रहते हैं और उसके साथ एक और काम करते हैं, कोई यह सब फिर लदीना आमनो, जो ईमान लाए हैं, जो बिल्ला पर ईमान लाए हैं उसके लिए तलब मग़फ़िरत करते। देखें अपनी इम्पोर्टेंस को समझिए, इंसान जब अपनी इम्पोर्टेंस को समझता है, अमीरुल मोमिनीन अली बिन अबी तालिब अलैहि सलाम फरमाते हैं, खुलासा ये कि जिसने अपनी इम्पोर्टेंस को समझ लिया उससे कोई अस्त हरकत की तवक्को मत करो, और जो इंसिक्योरिटी कॉम्प्लेक्स या इस तरह की हालत में दाखिल हो गया कि उसने अपने आप को नहीं पहचाना, उससे हर बुरी चीज की तवक्को तुम रख सकते हो। तो अगर आज हम अपनी इम्पोर्टेंस समझ लें कि हम अल्लाह सुब्हान व तआला के खलीफा हैं, हमारे लिए फरिश्ते इस्तग़फार करते हैं, हमारे लिए फरिश्ते तौबा करते हैं, देखिए क्या, वह यस्तग़फिरूना लिल्लज़ीना, जो ईमान लाए हैं, क्या आप नहीं कह सकते कि आप ईमान लाए, अगर ईमान नहीं लाए तो रोजे क्यों रखे, रोजे नहीं रखे तो यहाँ की जरूरत नहीं थी, कहीं और घूमते फिरते इसको टाइम पास करते, ये दलील है कि ईमान आमनु। और फिर क्या कहते हैं, रब्बना वसअता कुल्ला शयइन रहमा, अब अल्लाह की तारीफ करते हैं, पालने वाले तेरी रहमत जो है वो तमाम चीजों से वसी है। अब इस जुमले को अपने दिल में नोट कर लीजिए, अल्लाह ताला की रहमत रब्बना परमजीत क्या है, वसअता कुल्ला शयइन रहमतन, रहमत के लिहाज से तू पूरी कायनात पर मुसल्लत है और तेरी रहमत पूरी कायनात से बड़ी है, वो इल्मन, और तेरा इल्म भी पूरी कायनात से ज्यादा है। अब क्या कर, फिर लिल्लज़ीना ताबू, अब जो जो तौबा करते जाए उनको तू माफ, फिर लिल्लज़ीना ताबू वत्तबउ सबीलका, और जो तेरी राह को इख्तियार करते हैं, वक़िहिम अज़ाबल जहीम, अभी मुसलसल अर्श-ए-इलाही को पकड़े हुए हैं ना, तस्बीह अल्लाह ताला की करते जा रहे हैं और उसी के साथ अल्लाह बता रहे हैं, हमें तो पता भी नहीं चलता, अगर मैं आके बताता कहते हैं आजकल मौलवी जो है भाई रमजान है, हाई सीजन चल रहा है इन लोगों का, तो चले कोई बात नहीं, थोड़ी बहुत मखन मदद कर, ये अल्लाह ताला कह रहा है, ये मेरे फरिश्ते जो मेरे अर्श को उठाए हुए हैं, ये फरिश्ते एक तरफ मेरी तस्बीह कर रहे हैं, दूसरी तरफ से जो ईमान लाए उनके लिए अल्लाह सुब्हानहु तआला से तौबा कर रहे हैं, इस्तग़फार कर रहे हैं, तलब मग़फ़िरत कर रहे हैं, और उसके साथ साथ कहने के पालने वाले जो ईमान लाए और तेरा रास्ता नापते हैं और तेरे रास्ते पर चलते हैं, पालने वाले उनके गुनाहों को माफ फरमा दे, और पालने वाले इन लोगों को जहीम की अजाब से, बड़ी सख्त जहीम से, मतलब बहुत सख्त अजाब है, उससे बचा दे। या हम एक और आयत है, कफूर रब्बिगफिर वरहम वअंता खैरुर राहिमीन, कब्र की तकदीर पे लिखा जाता है, बड़ी अच्छी है आयत, तो सभी अच्छी है, और तुम कह दो रब्बिगफिर, अल्लाह एक्सक्यूज माफ कर दे, वरहम ہم پر رحم کر، وانت خیر الراحمین، اور تو بہترین رحم کرنے والا ہے. یہ جو آیت پڑھ رہا ہوں، یہ آیت اگر نہ ہوتی تو شاید ہم سبھی اپنے آپ کو جہنمی سمجھتے، لیکن یہ آیت عجیب ہے. اللہ سبحانہ وتعالیٰ ارشاد فرماتا ہے قل لمن ما فی السماوات والارض قل للہ كتب على نفسه الرحمۃ لیجمعنکم الی یوم القیامۃ لا ریب فیہ الذین خسروا انفسہم وهم لا یؤمنون. اے رسول، من ما فی السماوات والارض، قل لمن ما فی السماوات والارض، کہہ دو ان لوگوں کے لیے جو آسمانوں میں ہیں، ان کے لیے جو آسمانوں میں اور جو زمین میں. آسمان میں کون ہے؟ وی ڈونٹ نو، ہمارا اپنا اس کو کوئی کام نہیں. قل للہ، اللہ کے لیے کہہ دو. کیا کہہ دو؟ کتب علی نفسہ الرحمۃ. ہمارے لیے کیا کہا تھا؟ کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. یہی آیا تھا نا ہمارے لیے ماہ رمضان کی آیت، یہی ہے نا شہر رمضان الذی انزل فی القرآن، سے وہی آیت چلتی جاتی تقریباً سورہ بقرہ کی آیت 182 کے آگے. وہاں پر تھا کتب علیکم الصیام، تم پہ روزے لکھے گئے جیسے پہلے. یہاں پر اللہ تعالیٰ نے اپنی لکھنی واجب کی. دیکھیں لفظ وہی استعمال ہوا ہے، وہاں پر بھی کتب ہے، یہاں پر بھی کتب ہے. کیا ہے؟ کتب علی نفسہ الرحمۃ، اس نے رحمت کو اپنے نفس پر واجب قرار دے دیا ہے. علماء فرماتے ہیں یہ ہماری جسارت ہوگی کہ ہم کہیں کہ اللہ پر کیا واجب ہے کیا واجب نہیں ہے، لیکن جب اللہ خود اناؤنس کر رہا ہے کہ میں نے اپنے پر رحمت کو واجب قرار دے دیا ہے، یعنی اب تم یہ جان لو کہ میں تمہارے لیے ایسا کرنے والا ہوں کہ تم جہنم میں اللہ تعالیٰ نے اپنی طرف سے یہ واجب قرار دیا ہے کہ ہر جگہ پر ایک سٹاپ لگائے گا کہ کسی طرح سے میرا کوئی بندہ جہنم میں نہ جائے. میری گفتگو سے کوئی یہ نہ لے خدا نہ خاصا، مجھے معلوم ہے پڑھے لکھے لوگ ہیں اور کوئی بھی اس طرح کی غلط فہمی نہیں ہوگی، اس کا مطلب ہے جو کرتے جاؤ کوئی پرابلم نہیں اب جہنم میں. نہیں، اس کے اصول ہیں جو ابھی عرض ہوں گے، لیکن بیسک کیا ہے؟ جیسے ہم کہتے ہیں مولانا بیسک نماز کے لیے وضو ہے یا تیمم ہے، سب جانتے ہیں، بچہ جانتا ہے. ایکچوئل کیا ہے؟ وضو ہے. اگر وضو نہ کر سکے تو تیمم ہے. اصل اس کائنات میں کیا ہے؟ اصل اس کائنات میں ہر چیز خیر ہے، شر نہیں، کوئی چیز شر نہیں. ہمارا عقیدہ بہت سے مذہب والوں سے الگ ہے. بہت سے مذہب والے کہتے ہیں کہ نہیں، دنیا میں خیر بھی ہے شر بھی ہے، ہندوؤں میں بھی ہے، فارسیوں میں بھی، دوسروں میں بھی. لیکن اسلام کہتا ہے کہ نہیں، جو چیز بھی اس کائنات میں ہے وہ خیر ہے. یہ الگ بات ہے کہ اس خیر کے ذمے میں اس کی ایفیکٹس کے طور پر، سائڈ ایفیکٹس کے طور پر شر سامنے آتا. اتنی جو یلو ڈیولز گھومتی ہیں، مینی بسیں گھومتی ہیں ہمارے معاشرے میں، یہ خیر ہے شر؟ آپ کہیں گے ورنہ خیر کہیں یا شر کہیں، بن جائیں گے خیر ہیں. اگر یہ نہ ہو تو ہمارے گھر کام کرنے والے کیسے ہو جائیں گے؟ اور اگر ان کو اس میں اتنا سستا ٹرانسپورٹ نہ ملے تو وہ رکشہ یا ٹیکسی کر کے آئیں گے یا اپنی موٹر بائک پہ آئیں گے، تو کتنا خرچہ بڑھ جائے گا اور پے اسکلز کتنے آگے بڑھ جائیں گے. لیکن اس کے شر بھی موجود ہیں. کبھی یہ ایسا اوورٹیک کرتے ہیں کہ دوسری گاڑی کو اڑا کے پھینک دیتے ہیں، کبھی ان کو دھواں ایسا نکلتا ہے کہ جس کی وجہ سے پولوشن بڑھ جاتا ہے. اصل کیا ہے؟ خیر ہے، لیکن اس کے لوازمات میں سے ہو سکتا ہے شر ہو. میں نیچر کی مثال دیتا ہوں، شاید یہ مثال بہت زیادہ ذہنوں کو ایکسیپٹیبل نہ ہو. چھری، لوہا، آگ، یہ خیر ہے یا شر؟ خیر. اگر چھری نہ ہوتی، اگر لوہا نہ ہوتا، آج کائنات کی سسٹم نہیں چل سکتا. اگر آگ نہ ہوتی تو ہم ٹیمپریچر کے بغیر زندگی نہیں گزارتے. یہاں تو آپ آرام سے چلے جائیں کینیڈا میں، -25, 30, 35، اور جب ونڈ چل رہی ہو تو -45 چل رہی، پتہ چل رہا ہے کیا کیا حالت ہے. اگر وہاں پر یہ ہیٹ نہ ہو، ٹیمپریچر نہ ہو، تو انسان زندہ نہیں رہ سکتا. ٹھیک، لیکن اس کے لوازمات ہیں. جب دھواں نکلے گا تو کاربن ڈائی آکسائڈ، کاربن مونو آکسائڈ نکلے گی. ٹھیک، اسی طرح سے ہم اپنے گھر میں بہت سی چیزیں استعمال کرتے ہیں، بجلی کے آئٹم، الیکٹریسٹی، آئیے یہ خیر ہے، شر ہے؟ خیر ہے، کیوں؟ اسی کے کتنے کام ہوتے ہیں، شارٹ سرکٹ بھی تو ہو جاتے ہیں، انگلی لگ گئی تو کرنٹ بھی تو لگ جاتا ہے. اصل خیر شر ہو سکتا ہے اس کے سائڈ افیکٹ میں سے ہو. بہت سلو اس لیے بول رہا ہوں کہ یہیں سے مجھے اب نیکسٹ اسٹیپ پر آگے بڑھنا ہے. اللہ سبحانہ وتعالیٰ نے اس کائنات میں ہر چیز کو خیر کی طرح خلق کی ہے، کوئی چیز شر کے طور پر خلق نہیں. لیکن جب انسان دنیا میں آگے بڑھتا ہے تو اس وقت اس کے کاموں کی وجہ سے کچھ نیگیٹو اثرات آنا شروع ہو جاتے ہیں. مثلاً کیا؟ پولیوشن. پولیوشن کیا ہے؟ جو ہم اس سسٹم میں رہ رہے تھے اس میں ہم نے غلطیاں کی، ان غلطیوں کی وجہ سے جو نیچر چینجنگ سسٹم تھا وہ کیا ہوا؟ یا ڈسٹروائے ہو گیا، یا اس کو کور نہیں کر سکتا. مطلب یہاں پر 300 لوگ آ جائیں، ہم نہیں کور کر سکتے، باہر کھڑا کرنا پڑے گا. اس کا مطلب یہ ہے کہ جو نیچرل پروسیس تھا یا جگہ تھی، اس سے زیادہ لوگ آ گئے اور کاربن ڈائی آکسائڈ زیادہ ہو گئی. اب جو سسٹم کو کلین کرتا تھا وہ نہیں چل سکتا. کائنات میں کتنی جگہوں پر کلیننگ سسٹمز موجود ہیں؟ تھوڑا سا غور کیجیے گا، پھر میں اپنے ٹاپک پہ واپس آتا ہوں. ٹریز، درخت ہیں، اسی لیے مستحب ہے کہ انسان درخت بوئے ثواب جاریہ میں سے. اگر کل آپ میں سے کوئی اٹھا کر میں یہ ثواب جاریہ کرتا ہوں، بہت بڑی عبادت کرے گا. کیوں؟ اسی کہ پولیوشن آج انسانیت کے لیے بہت بڑا مسئلہ ہے. اور ثواب جاریہ مثلا زکات اس میں استعمال کیجئے، بالکل زکات استعمال کیجئے، بلکہ حکم ہے کہ اگر ایک درخت کاٹتے ہو تو اس سے پہلے ایک درخت بو لو تاکہ دنیا میں درخت کم نہ ہو جائیں. بس الکرم کی زندگی میں اگر نظر کرتے تو درخت کو بار بار کہتے تھے، بہت تاکید کرتے تھے اور درخت کو کاٹنے سے منع کرتے تھے. خیر، تو اب درخت اللہ سبحانہ وتعالیٰ نے دیے تاکہ ایئر ہماری جو کلین ہو جائے. اوزون سسٹم رکھا تاکہ کچھ خاص الٹراوائلٹ ریز میں وہ زمین پر نہ آ جائیں کہ ہمارے لیے کینسر کا باعث بن جائیں. اور کون سے کلیننگ سسٹم ہے کچھ آپ مجھے بتا سکتے ہیں؟ رین. رین آتی ہے، کتنی گندگی کو یہاں سے ختم کر دیتی، چھوڑے باہر نہیں دیتے. اپنے اندر کتنے کلیننگ سسٹم ہوتے ہیں؟ بولیں، کڈنی. ماشاء اللہ، کتنی سی دو چھوٹی چھوٹی اللہ تعالیٰ نے دی ہوئی ہے، لیکن کتنی پرفیکٹلی کام کرتی کہ 19-20 ہو جائے تو رینل فیلئر، اینڈ دین وی ہیو ٹو گو فار ڈائلسس. اور ڈائلسس کا مشین کتنا بڑا ہے، جنرل دیکھا اللہ کرے کسی کو دیکھنا نہیں پڑتا کتنا بڑا. وہ سسٹم کو کڈنی کے کاموں کو، اتنی اتنی کڈنی کے کاموں کو پھر وہ پورا کرتا ہے، پھر وہ سارا مسئلہ ہوتا ہے. اور کیا کلین سسٹم میں لنگ ہیں کہ نہیں ہمارے؟ الحمدللہ لیور ہمارا کلیننگ سسٹم ہے، یا جو مین سسٹم ہے وہ کلیننگ سسٹم ہے، یوزنگ سسٹم نہیں کا. یہ سارے کیا ہیں؟ کلیننگ سسٹم ہیں جس کے ذریعے گندگی جو ہے وہ صاف کی جاتی ہے. اللہ سبحانہ وتعالیٰ نے بھی کائنات میں سسٹم رکھا ہوا ہے، اسی لیے کہا ہے بس یہ انفو سے تم اور تمہارے نفس کے اندر میں نے اتنی نشانیاں ڈال دی ہیں، اگر تم سے اسی کو دیکھ لو تو تم مان ہی نہیں سکتے کہ اللہ تمہارا رب نہیں. یہ کلیننگ سسٹم کس چیز کے لیے؟ سر مینٹلی پریپئر ہو جائے گی. اب میں ٹرن کر رہا ہوں بات. یہ کلیننگ سسٹم کس کے لیے؟ یہ کلیننگ سسٹم ان کائنات کی پولوشن کو صاف کرنے کے لیے اللہ تعالیٰ نے رکھا ہے کہ جب سسٹم چلیں گے تو پولوشن ہوگا، کلیننگ سسٹم چاہیے. ایک چھوٹی سی بات کہتا ہوں، تھوڑی سی ناگوار گزرے گی لیکن ناگوار گزرنے کے بعد ذہن پہ اچھا اثر رکھے گی. یہ زمین پہ کتنے انسان ہیں آج؟ کوئی ایک رف آئیڈیا مجھے دے دیں. 6.5 بلین. انہوں نے سہارا رابط کا شکریہ کہ انہوں نے ہمارے دوستوں میں سے، قوم کے ساتھ، قوم کے ساتھیوں میں سے ایسے شیپ لائن. 6.5 بلین ہیومن بینگز، آئی ایم سوری ٹو یوز دا ورڈ، اپنی ایکسپریشن کو نکالتے ہیں نہیں نکالتے. ہاؤ مینی کلوز اور ٹن ایوری ڈے؟ آئی ایم سوری، کتنے؟ 6.5 اگر، آئی ایم سوری، ایک کلو بھی لگا لیں تو اس کا 6.5 اور روزانہ وہ گندگی بھی ہے، وہ نکلتی بھی ہے، وہ جاتی بھی ہے، وہ پروسیس بھی ہوتی ہے، وہ آتی جاتی ہے، پھر یوز بھی ہو جاتی ہے، اور ایک سسٹم چل رہا ہے. آپ مانیں گے نہیں مانیں گے؟ इसीलिए है कि जब वहां जाएं तो वहां की खास दुआ है, उस दुआ को पढ़ें या हम उसको प्रिंट करा के वहां लगा लें, टॉयलेट में वॉशरूम में जाकर उस दुआ को जरूर पढ़ें कि अल्लाह तेरा शुक्र है कि मेरे बदन से गंदगी को तूने साफ कर दिया, अगर तू साफ ना करता तो मेरा क्या हाल होगा। इतना ही सोच लेना आपके पूरे दिन की इबादत हो गई। अब एक बार भी अगर कोई भी सिस्टम खराब हो गया तो पूरे दिन की इबादत हो जाएगी। अगर आप इतना कहते हैं पढ़ने वाले तेरा शुक्र है कि सब कुछ हो जाता है, इंशाल्लाह ये बीमारी दूर हो जाएगी, मसला दूर हो जाएगा। अब मैं आराम टर्न कर रहा हूँ, जहां मटेरियल चीजों की क्लीनिंग की इतनी जरूरत है कि एक ही बॉडी में किडनी भी है, लिवर भी है, लंग्स भी है और भी चीजें जिसको डिस्कस नहीं करना चाहता, वहां पर जमीन में दरख्त भी है, सूरज भी है, उसको ओजोन लेयर्स भी है और भी कितनी चीजें हमें पता भी नहीं है, ये सब है ताकि मटेरियल गंदगियों को दूर करें। हमें एक ऐसे सिस्टम की जरूरत थी जो हमारी रूहानी गंदगियों को दूर कर सके, हमारी रूहानी, हमारी रूह पर जो गंदगियां आ जाती हैं उनको साफ करने के लिए एक सिस्टम की जरूरत थी। उस सिस्टम का नाम रहमान और रहीम है। ये रहमान और रहीम है जो हमारी रूह पर बैठने वाली गंदगियों को साफ करती है। इसी हुक्म है, कोई भी काम करो उससे पहले क्या करो, कितने महीने लगे जब टोटल हदीसें जमा की बिस्मिल्लाह रहमान से मुतालिक रसूल अकरम और मासूम से 3000 हदीसें अलग अलग तरह से हमें मिली है कि जब भी कोई काम करो, कुछ भी करो, जो भी हो तुम बिस्मिल्लाह रहमान रहीम करके करो ताकि तुम्हारी जिंदगी में बरकत हो। क्यों है ये बिस्मिल्लाह रहमान रहीम? इंसान तो जब दुनिया में जाएगा, काम करने जाएगा, कहीं नामहरम पे नजर पड़ेगी, कहीं किसी के माल पर तेरी नजर गलत पड़ जाएगी, कहीं किसी के साथ तू ज्यादती कर जाएगा, इंटेंशनल की बात नहीं कर रहा, अनइंटेंशनल की बात कर रहा। इंसान को अल्लाह सुब्हानहू व तआला ने गो मूव जाओ सखर रकम जो मैंने कल आपको बताया, सखर रकम तुम्हारे अंदर पावर डाल दी गई है, अब तुम इस कायनात के अंदर जाके इन पावर्स को जरिए कायनात को यूनिवर्स को कंट्रोल करो। शर्म आनी चाहिए कि मार्च पे वो पहले चले गए हम नहीं जा सके, चले कोई बात नहीं ये और चले जाएंगे अल्लाह की इच्छा। अब यहां पर इंसान की रूह पर बैठने वाली गंदगी, माशरे में मानवीय गंदगी, कायनात में मानवीय गंदगी को कैसे साफ किया जाए, अल्लाह ताला ने कहा कि देखो ये मत करो कि डर के बैठ जाओ मुझसे गुनाह हो जाएगा, मुझसे हराम हो जाएगा, मुझसे ये हो जाएगा, मुझसे नहीं, मैं तुम्हारी सपोर्ट के लिए एक पूरा क्लीनिंग सिस्टम साथ दे देता हूँ और वह है बिस्मिल्लाह। तुम सिर्फ इतना याद रखो, जानबूझ कर किसी पर गलत नजर मत कर, जानबूझ के किसी का माल मत खाना, जानबूझ के किसी को नुकसान पहुंचाने की कोशिश नहीं करना। तुम्हें दुनिया में चैलेंजेस को फेस करना है, जैसे लोगों को कितने चैलेंजेस फेस करने पड़ रहे, कभी यहाँ जाए, कभी वहां जाए, कभी यहाँ जाए, और बाद मरतबा जंग होती थी, बाद मरतबा जंग नहीं होती थी, जंग होती थी तो लाशें पड़े होते थे लोगों के, उसमें से बाद मरतबा घोड़े चले जाते थे, काम पसंद नहीं करता तो दुश्मन का भी लाशें घुसना मत करो, उसको उसके नाक कान उसको मत काटो। इमाम अली सलाम ने क्या फरमाया था, ऐसा याद रखो अगर मैं जिंदा रहा तो मैं जानू और इब्ने मुल्जिम, और अगर मैं चला गया दुनिया से तो एक ही सर पर लगाना दूसरे मत लगाना। और देखो मुसलह मत करना, इस्लाम में मुसलह करना मना किया गया, मुसलह करना मतलब नाक कान और होंठ काट के फेंक देना कि दलील शख्स की तरह वो पढ़ा है, ये इस्लाम और ये अमीर मोमिनीन ये उम्मीद। तो अल्लाह सुब्हानहू व तआला चाहता है कि इंसान चैलेंजेस को कबूल करे, इंसान आगे बढ़े, कॉन्फिडेंस के साथ आगे बढ़े। तो क्या चीज उसके पास हो, अल्लाह सुब्हानहू व तआला ने रहमान और रहीम करके अपने दो टाइटल्स उसकी तहकीक के लिए दे दिए कि तुम हर वक्त याद रखना मैं तुम्हारी मदद के लिए हूँ, कि अगर काम करते हुए कोई कमजोरी आई, कोई नुकसान आया, कोई कोताही हुई, कोई ऐसी चीज हो गई जैसे तुमको हो कि ये तो मुश्किल हो गई, मैं रहमान भी हूँ मैं रहीम भी। और फरिश्ते क्या कह रहे थे, पालने वाले तेरे रहमत इस कायनात में हर चीज से बहुत। रहमान का क्या मतलब, रहमान और रहीम में डिफरेंस क्या है? रहमान यानी स्प्रेडेड रहम, जो इस कायनात में जो मटेरियल वर्ल्ड है उसकी हद तक पूरी कायनात को रहमान ने अपने अंदर लिया हुआ है कि जो चीज भी अल्लाह ताला से तकाजा करती कि मुझे अता कर, अल्लाह सुभान व तआला उसे अता करता है अगर उसका वो इस्तेहकाम रखता हो। इस्तेहकाम होना जरूरी है, मांगना जरूरी है। और रहीम क्या है? रहीम सबके लिए नहीं, रहमानियत, ऑक्सीजन सबके लिए, पानी सबके लिए, सूरज सबके लिए, जमीन सबके लिए, सेहत सबके लिए, खाना पीना गंदम सबके लिए, जमीन से उगने वाला सिस्टम, सिस्टम पे तो अल्लाह ताला ने कुछ पाबंदी नहीं लगाई ना। अब बीज डालें वो उग जाएगा, पानी डालें बीज डालें सूरज आएगा तो खुद बहुत उग जाएगा, उस पर अल्लाह ताला कोई चार्ज नहीं करते। बहुत बड़ा काम है ये, तो इंसान अपनी मेहनत का पैसा लेता है। अल्लाह ताला, अल्लाह सुभान व तआला कहता है कि जब मेरे टेक्निकल सिस्टम से गंदम दरख में तब्दील हो रहा है, या जो आप नाम ले लें प्लांटेशन हो रही, फ्रूट बन रहे हैं, तब वो जो सिस्टम है उस सिस्टम के लिए अब 20% नहीं मांगता, अब 80% मांगता है। तो क्या होता है? देना ही पड़ता है ना, अल्लाह ताला रोक दे। लेकिन उसने कहा नहीं, मैं रहमान हूं, जिसको भी मैंने खल्क किया है उसकी बेसिक जो नेसेसिटीज है उसके लिए मैं उसे कोई भी चार्ज करने के लिए तैयार नहीं, इसलिए कि मुझे अपनी मखलूक बहुत पसंद है और मैं अपने मखलूक को चाहता हूँ, और मैंने ये रहमानियत रखी इसलिए है कि मेरी मखलूक तबाह ना हो जाए, मेरी मखलूक खत्म ना हो जाए। अगर मेरी रहमानियत ना होती तो आज ये इतने परिंदे, इतने हैवान, इतने दरख्त, इतने इंसान, ये सब दुनिया में बाकी नहीं रह सकते। आप सिर्फ इतना सोच लीजिए कि इतने अल्लाह ताला के आज मैं छुट्टी पे जा रहा हूँ, ऑक्सीजन की छुट्टी होगी, अनअफोर्डेड 24 आवर्स, आपकी किडनी, आपका हार्ट, मेरा दिमाग, मेरी आंखें, दिल, हर चीज, ब्लड सर्कुलेशन चलते ही रहना चाहिए, और कितने 6.5 बिलियन इंसानों का सब कुछ इधर जो वो रहमान है। कहते मैं रहमान होने के नाते से ये नहीं देखता कि हिंदू हूँ, हिंदू है, मुसलमान है, शिया है, सुन्नी है, काफिर है, मुझे मानता है, मुझे नहीं मानता है, यजीदी है, हुसैनी है, जो भी, मैं सब कुछ। लेकिन जब रहीमियत की बात आती है तो वो खास बंदों के लिए सबके लिए नहीं है। रसूल का मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम से अच्छा इमाम अली सलाम से इस बात को नकल किया गया है कि फरमाते हैं अलकाफी और सुहैद सदूक में, अल्लाह इलाह कुल शैइन, अल्लाह जो है वो हर चीज का इलाह है। इलाह के बहुत से नाम दिए गए, मैं इस पर डिस्कस करना नहीं शुरू करना चाहता, वरना गया तो फिर इसी में चले जाएंगे। फिर फरमाते हैं अर रहमानो लि जमीअ खल्क़िही, रहमान जो है वो तमाम मखलूकात के। ये हमारी पार्टी बाजी है, हमने अल्लाह को अपना कर लिया, रसूल को अपना कर लिया, कुरान को अपना कर लिया, इमाम हुसैन को अपना कर लिया, बस अपना ही सब करते रहे, बाकी दुनिया में पैगाम न पहुंचे। अल्लाह ताला इस इमाम के कौल के मुताबिक रहमान है, यानी कायनात की हर मखलूक के लिए रहमान है, लेकिन वर रहीमो बिल मोमिनीन खासा, उसकी रहीमियत जो है वो मोमिनीन के लिए खास है। और इसके आगे और हदीसों में हमें मिलता है कि ये रहीमियत का इफेक्ट खुसूसन कयामत ऑनवर्ड नजर आएगा। कब? कि जब कोई वसीला इंसान को काम नहीं आएगा, कोई चीज उसको काम नहीं आएगी सिवाय इल्ला मन अज़िना बिर रहमान, कि जिसको रहमान इजाजत देगा, या मन दल्लज़ी यशफ़ौ इंदहु इल्ला बिइज़्निही, कौन है जो शफाअत करे उसके नजदीक सिवाय के उसकी इजाजत दे। तो रहमान यानी इस कायनात के निजाम में जो चीज भी जिसको जरूरत है उसको अता करने वाला, और रहीम वो है कि जो आखिरत में मोमिनीन की खास दावत करने वाला, कि वो चाहता है कि तुम दुनिया में रहो, रहमान को भी याद करो, रहीम को भी याद करो, रहमान को याद करो ताकि दुनिया में जब तुम जिंदगी करो ताकि तुम एहसास दे कि तुम्हें कोई दे रहा है। देखें ये एहसास जो हमारे अंदर पैदा होता है कि ये तो मेरा है, ठीक है अल्लाह ताला ने फितरत में चीज डाली हुई है, लेकिन इस मेरा फील करने के बाद कहना चाहिए मुझे दिया किसने? अल्लाह ने। अगर हम ये डिटैचमेंट रख लें अपने साथ कि जो चीज भी मेरे हाथ में है, जो चीज भी है उसकी है, रहमानियत के सबब उसने मुझे अता की है, तो इससे फायदा क्या होगा? इससे फायदा होगा कि जब कहीं देने का मौका आएगा, जब कहीं शेयर करने का मौका आएगा, जब किसी के साथ हमें उसको किसी वजह से भी दे देना पड़ेगा, تو پھر ہمیں یہ پریشانی نہیں ہوگی کہ میری چیز چلی گئی. رسول اکرم نے حکم دیا ضرور پڑھنے میں محمد
اللہ
حکم دیا کہ جاؤ ایک بکرا ذبح کرو, شاد ذبح کرو بکرا ہے زمرہ جو بھی کر پر اس اللہ کے نام صدقہ دے دو. گئے جو بھی صحابی تھے گئے تاکہ بکرا ذبح کیا زمرہ ذبح کیا صدقہ دیا واپس آئے تو کلیجی لے کر آئے تھے. حضرت نے کہا میں کیا خبر ہے؟ خبر کچھ نہیں کہ سب کچھ چلا گیا صرف کلیجی رہ گئی. رسول اللہ نے کہا کیا؟ سب کچھ چلا گیا کلیجی رہ گئی. تم نے اللہ کی راہ میں دیے جانے چیز کو کہا کہ چلی گئی؟ کہا سب کچھ رہ گیا کلیجی چلی گئی. تو وہ کہتے ہیں جو اللہ کی راہ میں دے دی وہ تو بچ گیا نا, جو اب ہاتھ میں ہے پتا نہیں اس کا استعمال صحیح ہوگا یا غلط ہوگا اس کا حساب دینا پڑے گا. تو ڈپوزٹ کو تم مت کہو چلا گیا ہے, ڈپوزٹ کو کہو کہ بچ گیا ہے. جو بچا ہوا اس کے بارے میں شک کرو کہ اس کو صحیح طرح سے دو گے یا نہیں دو گے. تو اللہ سبحانہ وتعالی ہماری ہر نیت کو پورا کرتا ہے اور ہر نیت کے بارے میں وہ یہ کہتا ہے کہ دیکھو یہ مجھ سے تعلق رکھتی ہے اس لیے کہ میں رحمان ہوں. اور جب تم اطاعت کرو گے, جس آیت کو میں نے پڑھا اور بہت سی آیت اس وقت لائن سے لگی ہوئی ہیں, کہ جب تم اپنی ان چیزوں کو سمجھو گے کہ میں نے دی ہیں اور میرے حکم کے مطابق عمل کرو گے تو پھر رحیمیت تمہیں گھیر لے گی. یا ارحم الراحمین, کتنی آیتیں ہیں ارحم الراحمین ارحم الراحمین, کہ اب میں تم پہ سب سے زیادہ رحم کروں گا اس لیے کہ تم نے بندگی کا حق ادا کر لیا. اور کسی لیے ہم پڑھتے ہیں یا من رحمت یا من سبقت رحمتہ غضبا, اے وہ رب کہ جس کی رحمت اس کے غضب کے آگے آگے چلتی ہے, کیونکہ اگر اس کا غضب آ جائے تو پھر کوئی بچ نہیں سکتا, لیکن اس کی رحمت جو ہے وہ آگے آگے ہے کہ ایسا نہ ہو میرا بندہ ضائع ہو جائے. وہ ہر ہر مخلوق سے محبت کرتا ہے, انسان سے خاص محبت کرتا ہے کہ انسان ضائع نہ ہو جائے. اور اسی لیے یہ ساری آیتیں جو ہمارے پاس موجود ہیں, اب اس سے زیادہ میں تلاوت نہیں کروں گا, لیکن ایک آیت آپ کی خدمت پیش کرتا چاہتا ہوں. قل یا عباد الذین اسرفوا علی انفسہم لا تقنطوا من رحمت اللہ. لولا ہذہ الآیۃ, اگر یہ صرف یہی آیت ہوتی تو ہمارے لیے خوشی کے لیے بہت کافی تھی. کہ اے رسول یا عباد, قل یا عباد الذین اسرفوا, میرے ان بندوں کو کہہ دو. کس کو کہہ دو؟ دیکھیں یہاں پر یہ اللہ تعالیٰ ایک عجیب سائیکولوجی استعمال کرتا ہے. انسان جب اچھا کام کر کے آتا ہے نا تو سینہ تان کے آتا ہے میں نے اچھا کام کیا, ایسا ہی ہے نا. لیکن انسان جب کوئی غلط کام کر کے آتا ہے تو چھپ چھپا کے بیڈ روم میں چلا جاتا ہے. ہیومن سائیکولوجی ہے, چاہے وہ سگریٹ پینے کی بات ہو, چاہے وہ گاڑی ایکسیڈنٹ مار کے آنے کی بات ہو, چاہے وہ کسی کو تنگ کر کے آئے اور پیچھے لوگ بھاگ رہے ہیں, جو بھی انسان اچھا کام کر کے آتا ہے تو سینہ تان کے آتا ہے, ہاں آج میں نے یہ کیا میں نے یہ کیا. لیکن جہاں وہ گڑبڑ کی وہاں چھپ کے بیڈ روم چلا گیا, کہیں اپنا منہ چھپا کے تھوڑی رات ہوگی اس کے بعد کمرے میں آیا تاکہ سامنے نہ کرنا پڑے. کیا ہے سائیکولوجی؟ جب غلط کام کیا تھا اس پہ یا پٹائی ہوگی یا ڈانٹ پڑے گی یا کم از کم کچھ بھی نہیں تو باپ کی آنکھیں اتنی سب نظر آئیں گی کہ انسان برداشت نہیں کر سکے گا. ایسا ہی ہے نا, یہاں پر میرا تھا کسی سائیکولوجی کو نظر نہیں رکھے. اے رسول کہ جب میرا بندہ قل یا عباد الذین, میرا وہ بندہ کہ جس نے اپنے نفس پر اسراف کیا ہے, وہ بندہ مجھے شرما کے آ رہا ہے, وہ بندہ جو میرے سے آنکھیں ملانے کے لیے تیار نہیں, اسے گناہ ہو گیا, اس سے کوتاہی ہو گئی, اس سے غلطی ہو گئی. اسرفوا علی انفسہم, یہاں پر کیا کہا؟ میرا بندہ کیا کیا اس نے؟ غلطی کی, گناہ کیا. ہم یہ نہیں کہتے سینہ ٹھوک کے گناہ کرو, لیکن گناہ ہو گیا تو اب اللہ تعالیٰ دعوت دے رہا ہے قل یا عباد الذین اسرفوا علی انفسہم لا تقنطوا من رحمت اللہ. دیکھو اللہ کی رحمت سے نا امید نہ ہو جانا. ان اللہ یغفر الذنوب, سارے گناہوں کو معاف کرنے کے لیے تیار ہے. کیوں ہے؟ کہ اگر انسان نا امید ہو جائے تو پھر وہ ہر برا کام کرنے کے لیے تیار ہو جائے. یہ پوری ڈسکشن ہے اور انشاءاللہ آگے چل کے ٹاپکس میں کور کرنے کی کوشش کروں گا کہ قنوط من رحمت اللہ, ایاس من رحمت اللہ یا یاس من رحمت اللہ, یہ گناہ نے کبھی نہ سے. اور عجیب ہے کہ تم گناہ کرو, اب گناہ کرنے کے بعد توبہ کرو استغفار کرو, لیکن اگر تم نے گناہ کیا
اور اس کے بعد یہ سوچا کہ میں معاف نہیں کروں گا یا میں معاف نہیں کر سکتا ہوں تو تم نے وہ گناہ چھوٹا کیا، یہ سوچنا تمہارا گناہ نے کبیرہ ہو گیا. امام جعفر صادق علیہ السلام اب ایک شخص کے بارے میں سوال کرتے ہیں کہ وہ فلاں آج تک آ نہیں رہا، کیا بات ہے؟ ظاہراً شہید درجہ اپنی کتاب میں اس بات کو بیان کیا ہے، کیا بات ہے کہ وہ نہیں آتا آج تک؟ تو کہا کہ اس نے سب نماز روزہ سے عبادتیں سب چھوڑ دی. خیریت کا ہاں بس کیا ہوا ہے؟ اللہ کی رحمت سے نہ امید ہوگی، بلایا گیا، جب وہ آیا ہے تو اس سے بات کی. اس نے کہا کہ ایک دفعہ ایسا ہوا کہ حاکم نے مجھے حکم دیا کہ جاؤ فلاں جگہ جیل میں اتنے سادات ہیں ان سب کو قتل کر دو. بس فلاں کا قتل ہمیشہ شیعوں کا قتل تو ہوتا ہی رہا، ان کو قتل کر دو. لیکن میں گیا وہاں پر ایک کے پاس، ایک گردن اڑاتا کہ مجھے احساس ہی نہیں تھا کہ میں گردن اڑا رہا ہوں انسانوں کے، ایسا لگتا تھا کہ میں بکرے ذبح کر رہا ہوں. آخر میں ایک سفید داڑھی والی شخصیت، اور اس نے کہا کہ انسان تجھے اللہ کا خوف نہیں ہے اتنے انسانوں کو قتل کر چکا ہے؟ اس نے کہا میں نے اس کی یہ بات سنی اور میں نے اس کی گردن اڑا دی، لیکن اس کے پاس سے میرے اوپر ایک لرزہ تاری ہو گیا. یہ میں نے کیا کیا کہ اس نے مجھے اللہ سے یاد دلایا، میں نے اللہ کی نافرمانی کر دی، اللہ کو بلا دیا. اس وقت سے میں اللہ تعالیٰ کی رحمت سے نا امید ہو گیا ہوں کیا اللہ مجھے معاف نہیں کرے گا. چھٹے امام علیہ السلام نے فرمایا کہ وہ قتل جو تو نے کیے وہ ایک جگہ پر، اس سے بڑا گناہ تو نے یہ کر دیا کہ اپنے رب کے بارے میں یہ سوچا کہ وہ تجھے معاف نہیں کر سکتا. یہ چیز کیا بتاتی ہے کہ ہم زندگی میں چیلنجز قبول کریں، ہم زندگی میں چیلنجز قبول کریں. کوتاہی ہوگی، غلطی ہوگی، پرابلمس آئیں گے، لیکن اگر ہماری نیت صاف ہوگی اور استعین بالصبر والصلاه سے کام لیں گے، صبر و صلاح کے ذریعے اللہ کی مدد مانگیں گے، تو ان چیلنجز میں ہمیں کامیابی ملے گی ہی ملے گی. لیکن ہم عموماً کیا سوچتے ہیں، ایک سیٹ پہ بیٹھتے ہیں، یہاں پیسہ دے دو، وہاں پیسہ دے دو، وہاں پیسہ دے دو، وہ کام کر لینے دو، خود فیلڈ میں نہیں آتے. اللہ سبحانہ تعالیٰ کی رحمانیت اور رحیمیت اس بات کا تقاضا کرتی ہے کہ ہمیں خود فیلڈ میں جمپ کرنا ہے. اور اس سلسلے میں کوئی کوتاہی ہو، کوئی غلطی ہو، کچھ بھی ہو، تو اللہ تعالیٰ کی رحمت سے نا امید نہ ہو جائے. اس لیے کہ اگر اس کی رحمت سے نا امید ہو گئے تو وہ کہتا ہے کہ دیکھو کل لے باد لگینا اصرف و علی انفسہم، اے رسول میرے ان بندوں سے کہ جنہوں نے اپنے نفس پہ اسراف کیا ہے، اے اللہ تقنط من رحمت اللہ، اللہ کی رحمت سے نا امید مت ہو جانا. انہو غفور رحیم، ان اللہ یغفر الذنوب جميعا، اللہ سارے گناہ معاف کر دے گا، انہو غفور رحیم. آخری چیز میں نے چند سال پہلے پڑھا تھا، اور اس کے بعد سے ایک عجیب فیلنگ میرے ذہن میں ڈیولپ رہی، اور ہمیشہ میں چاہتا ہوں کہ میسج دے دوں کہ جب قیامت کا عالم ہوگا، حساب کتاب ہو چکا ہوگا، الرحمن الرحیم، ہم تو اس کی رحمت اور رحمانیت کی امید پر ہی بھول جائیں گے، ورنہ ہمارے لیے تو کوئی عمل لے کے جانا امکان نہیں رکھتا، اتنی بڑی بات ہے. اور اسی لیے ظاہر جناب سلمان فارسی نے اپنی قبر پہ یہ لکھوایا تھا، وفدت علی الکریم من غیر اعزاز و راحل، وکلما ابغى شيء وکلما ابغى شيء حمل الزاد اذا كان الوفود علی الکریم. کیا ترجمہ ہے؟ تو وفدت حاضر ہوا علی الکریم کریم پر، میں غیر زاد و راحل، کچھ کھانے پینے کی چیزیں اور وہاں رہنے کی چیزیں لے کر نہیں گیا. اور کتنی بری بات ہے کہ جب تم کریم کے پاس جاتے ہو تو اپنا کھانا پینا ساتھ لے کے جاتے ہو، پھر کریم کے پاس جاتے ہو تو اس کی کرامت کے بھروسے پر اس کے پاس پہنچتے. جب قیامت کا دن ہوگا، ماہ رمضان ہے، طوال سفر کا مہینہ ہے، اللہ تعالیٰ کے سامنے جھکیے، عجزی اور اتصالی کے اظہار کیجیے. خود ہی کہتے ہیں اللہ بھائی کرو دونوں بجے، کسی مولوی، کسی پوپ، کسی عالم، کسی حجت اسلام، کسی ذاکر کی ضرورت نہیں. اب تو سجدے میں سر کا پلنے والے، میں ذرا گناہ گار بنتا، فرار کر کے گیا تھا، اب تیرے بارگاہ میں آ گیا. اب تو معاف کرنا چاہتا معاف کر لے، عذاب کرنا چاہتا ہو عذاب کر لے، لیکن مجھے بھی کسی نے بتایا کہ تم معاف زیادہ کرتا ہے عذاب نہیں کرتا. مگر یہ کچھ سلام نہیں ہے اس حدیث کو جو میں نے مطالعہ کیا، قیامت کا دن ہوگا، سارے حساب کتاب سب ختم ہو چکے ہوں گے. اس کے ختم ہونے کے بعد شیطان کو جہنم کی طرف بھیجا جائے گا. شیطان کو جب جہنم کی طرف بھیجا جائے گا تو شیطان مڑ مڑ کے دیکھ رہا ہوگا. آواز آئے گی شیطان تیرا تو فیصلہ ہو گیا, تم مڑ کے کیا دیکھ رہے ہیں, کس امید پہ مڑ کے دیکھ رہے ہیں؟ کہا میرے رب سے کہہ دو کہ مجھے اس کی رحمت کی امید ہے, اس لیے کہ اس کی رحمت اتنی وسیع ہے کہ وہ ہر چیز کو کہہ سکتی, تو مجھے بھی کیوں رحمت میں شامل نہیں کرتا. یعنی اللہ تعالیٰ کی رحمت کی امید مومن کو تو مومن, شیطان کو بھی لگی رہے گی. اس لیے کسی مرحلے پر نا امید ہونے کی کوشش نہ کیجیے, اور اپنے ہر کام میں جہاں اللہ سبحانہ تعالیٰ نے قرآن مجید میں ہمیں کہا ہے الرحمن, بسم اللہ الرحمن الرحیم, الحمد للہ رب العالمین, الرحمن الرحمن الرحیم. یعنی اے انسان, تو دنیا میں چیلنجز ایکسیپٹ کر, پریشان مت ہو, اگر غلطی ہوئی تو میں تجھے معاف کر دوں گا. پالنے والے تجھے محمد والے محمد کا واسطہ, تجھے تیری رحمانیت کا واسطہ, تجھے تیری دینیت کا واسطہ, ہمارے ایمانوں کو مضبوط فرما دے. پالنے والے ہونے والی کوتاہیوں کو معاف فرما دے. پالنے والے بےحد کے محمد والے محمد, ہمیں اپنے اولاد کی صحیح تربیت کی توفیق عطا فرما. اے رب العزت, جہاں جہاں مومنین پریشان ہیں ان کی پریشانیوں کو دور فرما دے. اے رب العزت, تجھے محمد والے محمد کا واسطہ, ملک پاکستان سے یہاں تک اس کی حفاظت کی ہمیں توفیق عطا فرما. اس کے خلاف ہونے والی سازشوں کو نابود فرما دے. علماء کرام مراجع اعظم رحمۃ اللہ علیہ انقلاب اسلامی کی حفاظت فرما. سارا چراغ کے مومن, دوسری جو مومن پریشان ہیں والے, ان کی پریشانیوں کو دور فرما دے. ہمیں اپنی ذمہ داری کو سمجھنے کی توفیق عطا فرما دے. اے رب العزت, ہم سب کی عاقبت کو خیر فرما دے. اس ماہ مبارک کو ہم سے بہترین طور پر قبول فرما دے. اس میں صحیح معنی میں روزہ رکھنے کی توفیق عطا فرما. پڑھنے والے بہن کے محمد والے محمد, ہمارے مرحومین کی مغفرت فرما. اے رب العزت, تجھے محمد والے محمد کا واسطہ, زمانے کے امام علیہ السلام کو ہم سے راضی فرما دے, ان کے ظہور میں تعجیل فرما دے. تمام مرحومین کے لیے فاتحہ. ایک دوارا ادھر کی خدمت پیش کرتا جائے, درود پڑھتے ہیں محمد علی محمد کا. یہاں پر بک اسٹال ہے, اگر آپ کو بکس چاہیے تو آج سے باقاعدہ طور پر اویلیبل ہیں, انگلش میں ہی لکھ لیجیے گا, اردو میں بھی. دوسرا ہے کہ الحمد للہ ٹی وی چینلس کی کوششوں کے ذریعے کچھ کوششیں ہوئی ہیں, اور ہر چینل سے زیر اکیڈمی اور کچھ والنٹیئر نے مل کے کانٹریکٹ کیا ہے, اور ان شاء اللہ روزانہ آدھا گھنٹہ یا ایک گھنٹہ الگ الگ ماہ رمضان کے پروگرامس آئیں گے, جس میں دو اردوؤں سے حضرت مالی کی تفسیر ہے, دو افتتاح کی تفسیر ہے, پہلے سے ماہ رمضان کے طور پر پروگرام ہے. امید ہے آپ لوگ بھی دیکھیں گے, الگ الگ ٹائمنگ سے وہ آپ کو ہم بتا دیں گے. ٹائمنگ آپ کو ایس ایم ایس کر دیں گے, یہاں پر لگا لیں گے جو جو انہوں نے ہمیں ٹائمنگ دی. ٹائم ٹیبل آج ہی پینل ہوا. امید ہے ان شاء اللہ آپ لوگ اس نیک کام کو سپورٹ کریں گے. اس سے دو فائدے ہیں, ایک تو ہم خود بھی بہت سی چیزوں کو مختلف علماء سے سنیں گے, اور دوسرا یہ ہوگا کہ اہل سنت کے نزدیک ہمارے ایک امیج کلیئر ہوگا. ظاہر ہے کہ یہ کام آپ کی سپورٹ کے بغیر پاسبل نہیں ہے. اگر آپ سمجھتے ہیں کس طرح سے اس میں ہم سپورٹ کر سکتے ہیں, تو یہاں پر ہم آپ کو کانٹیکٹ نمبر دے دیں گے, اس میں ہمیں ہماری مدد کیجیے گا.